Schön. Allahumma anta. الحمد لله. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. نشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله أرسله بالحق كافة للناس بشيرا ونذيرا وداعيا إلى الله تعالى بإذنه وسراجا منيرا. وصلى الله تعالى عليه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فإن أصدق الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار. فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولتكملوا العدة ولتكبروا الله على ما هداكم ولعلكم تشكرون. وقال الله تعالى: إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر. ليلة القدر خير من ألف شهر. وقال النبي صلى الله عليه وسلم: من قام ليلة القدر إيمانا واحتسابا غفر له ما تقدم من ذنبه. وقال النبي صلى الله عليه وسلم: للصائم فرحتان، فرحة عند فطره وفرحة عند لقاء ربه، أو كما قال عليه الصلاة والسلام. دوستو، بزرگو اور بھائیو، اللہ جل جلالہ من والہ کا احسان و کرم ہے، اللہ تبارک و تعالی نے زندگی کا ایک اور رمضان ہم سب کو مقدر فرمایا، اور اللہ کے فضل سے وہ رمضان گزر رہا ہے. گنتی کے چند دن باقی رہ گئے ہیں، پانچ دن، چھ دن باقی رہ گئے ہیں، رمضان پورا ہو جائے گا، گزر جائے گا. ہم یہ کہیں گے کہ رمضان گزر گیا، रमज़ान तो अपनी जगह पर है, हम गुज़र गए हैं, हम आगे बढ़ गए हैं। जैसे आपने देखा होगा ट्रेन के रेल के सफ़र में एक तजुर्बा होता है कि स्टेशन पर गाड़ी खड़ी हुई हो, हमारी गाड़ी रुकी हो और बाजू की गाड़ी चलने लगे तो हमें महसूस होता है कि हमारी गाड़ी चल रही है। तो ऐसे ही हम समझ रहे हैं रमज़ान गुजर रहा है, रमज़ान तो अपनी जगह पर रुका हुआ है, हम गुजर रहे हैं। अगले रमज़ान तक हम पता नहीं गुजर जाएंगे या रह पाएंगे। रमज़ान अपनी तमाम तर सआदतों के साथ, रहमतों के साथ, बरकतों के साथ, इनायतों के साथ, अल्लाह की मोहब्बतों और शफ़क़तों के साथ में गुज़र रहा है। अखीर के जो चंद दिन हैं ये भी बहुत कदर के चंद दिन हैं। आम तौर से इस्लाम में अल-इब्रतु बिल-ख़वातीम खातिमे का एतबार होता है। एक आदमी 100 साल कुफर के गुजारे और जिंदगी के आखिरी दिन जिस दिन उसको दुनिया से जाना है उस दिन उसने ईमान कबूल कर लिया, तो 100 साल जो कुफर के हैं उसका हिसाब नहीं किया जाएगा। जिंदगी का एक दिन जो इस्लाम का है, इस्लाम के साथ में गुजरा, वही अल्लाह के पास मोतबर होगा और उसी पर अल्लाह की तरफ से फैसले होंगे। इसको कहते हैं अलिब्रतु बिल खवातीम, कि अल्लाह के पास खातिमे का एतबार है। तो ऐसे हमारा भी रमज़ान अब अपने खातिमे पर है, तो कम अज कम आखिर के ये चंद दिन चंद रातें जो हमारे पास बच गए हैं, हम इन चंद दिन चंद रातों को ही सही कदर के साथ में गुजार लें। जिन आमाल में अपने आप को लगाना है उन आमाल में अपने आप को लगा लें, और जिन आमाल से अपने आप को बचाना है उन आमाल से अपने आप को बचा लें, कि रोज़ा सही मानों में रोज़ा बने और रात की तरावी सही मानों में रात की तरावी बने। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है, मन लम यदा कौल ज़ूरी वल अमल बिही फलैस लिल्लाहि हाजतुन यदा तआमहु व शराबहु, कि जो गुनाह न छोड़े उसको खाना पीना छोड़ने का कोई फायदा नहीं है। कि गुनाह तो छोड़ने तैयार नहीं है, खाना पीना छोड़ दिया है, तो अल्लाह के रसूल फरमाते हैं क्या फायदा हुआ। खाना पीना तो इसलिए छुड़ाया गया था ताकि गुनाह छूटे, लेकिन असल चीज ही नहीं छूटी तो फिर खाना पीना छोड़ने का कोई फायदा नहीं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, रुब काइमिन लैस लहु मिन क़ियामिही इल्ला सहर व रुब साइमिन लैस लहु मिन सियामिही इल्ला जो, बहुत सारे रात को खड़े होने वाले, तरावीह पढ़ने वाले, इबादत करने वाले, रात जागने वाले बहुत सारे ऐसे होते हैं कि सिवाय शब बेदारी के रात बिना सोए गुजर गई, इसके अलावा और कोई उनको फायदा नहीं हुआ। हम इसलिए बुजुर्गों ये रमज़ान की गिनती की आखिरी की चंद रातें चंद दिन जो बाकी रह गए हैं, अगर हम उनकी भी कदर कर लें। जैसे आम तौर से देखा जाता है कि तोहफा गिफ्ट जो किसी को भी दी जाती है, गिफ्ट मामूली सी भी हो सकती है, छोटी भी हो सकती है, कम कीमत भी हो सकती है, लेकिन गिफ्ट को लोग ऊपर का जो पैकिंग कराते हैं वो बड़ा दिलकश होता है, वो अट्रैक्टिव होता है, वो नज़रों को अपनी तरफ खींचता है। तो ऐसे ही गोया रमज़ान की पैकिंग का वक्त शुरू हो चुका है, तो रमज़ान में हमारे आमाल चाहे जैसे भी रहे हों, कम से कम ऊपर की पैकिंग तो ऐसी कर दें कि जिस पर जिससे अल्लाह की नज़र रहमत हम पर पड़ जाए। اور اللہ جل شانہ ہمیں بھی اپنے ان بندوں میں شامل فرما لے جن کو اللہ جل شانہ رمضان کی ان راتوں میں جہنم سے آزادی دینے والے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, احادیث الگ الگ روایات میں الگ الگ باتیں آتی ہیں, کسی حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا 60,000 آدمیوں کو اللہ جل شانہ روزانہ جہنم سے آزاد کرتے ہیں, بعض روایتوں میں 6,00,000 آدمیوں کو اللہ تعالیٰ جہنم سے آزاد کرتے ہیں, ایک اور روایت میں ہے کہ 10,00,000 آدمیوں کو اللہ تعالیٰ روزانہ ہر رات جہنم سے آزاد کرتے ہیں. 10,00,000 کی روایت اگر لی جائے تو مہینے بھر میں 3 کروڑ مسلمان جہنم سے آزاد ہوتے ہیں. اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا, پورے مہینے میں جتنے لوگ آزاد ہوتے ہیں آخری رات میں اس کے بقدر اللہ تعالیٰ دوبارہ آزاد کرتے ہیں, یعنی 3+3 6 کروڑ مسلمان جہنم سے آزاد ہوتے ہیں. تو مجھے اور آپ کو یہ بھی ذرا دیکھنا چاہیے کہ میں بھی آزاد ہو رہا ہوں یا نہیں ہو رہا ہوں, کہ جہنم سے مجھے بھی آزادی مل رہی ہے یا نہیں. اس لیے کم از کم رمضان کے یہ آخری دن اور آخری راتیں ان کو تو ہم قدردانی سے گزاریں, اور یہ طے کریں کہ چند گھنٹے کم از کم ان میں سے اپنے آپ کو فارغ کریں گے, کچھ وقت اللہ کے لیے نکالیں گے, تھوڑی دیر بیٹھ کر اللہ سے لو لگائیں گے, اپنے گناہوں پر اللہ سے معافی مانگیں گے. بہت بڑا مسئلہ یہ ہے کہ اللہ تو معاف کرنے تیار ہیں, اللہ کی طرف سے تو آواز لگ رہی ہے, ہر شب اللہ آواز لگا رہے ہیں, اللہ من مستغفرین فاغفر لہ, ہے کوئی معافی کا مانگنے والا کہ میں اسے معاف کروں. لیکن سب سے بڑی پریشانی یہ ہے کہ ہم نے اپنے آپ کو گنہگار ہی نہیں سمجھا ہے. ہم تو سمجھتے ہیں کہ ماشاءاللہ میں تو جی اللہ کا کرم ہے, میں کیا کرتا ہوں, مجھ سے کیا گناہ ہو جاتے ہیں, میں کون سی نافرمانی کر لیتا ہوں. یہ انسان کا عام تصور ہے اور ہم سب کا عام خیال یہ ہے کہ دوسروں سے تو ہو جاتے ہیں گناہ, دوسروں کو تو کرتے ہوئے گناہ ہم نے دیکھا ہے, لیکن میں تو ماشاءاللہ اچھا ہی ہوں. اپنے بارے میں عام طور سے لوگ پارسائی کا خیال رکھتے ہیں, اور قرآن نے صاف کہا ہے فلا تزکو انفسکم, اپنی پارسائی کا خیال ذہنوں میں مت رکھو, ہو عالم بمن اتقا, اللہ جانتے ہیں کون کتنے پانی میں ہے, یہ تو اللہ کے سامنے کھلا ہوا ہے. اللہ جل جلالہ من والہ نے تو ہمیں, اللہ کے پیارے رسول صلی اللہ علیہ وسلم نے بھی یہ سکھایا ہے کہ گناہ کر کر مغفرت مانگنا نہیں, نیکی کر کے بھی اللہ سے معافی مانگنا, کہ نیکی کے بعد بھی اللہ سے معافی مانگو کہ نیکی بھی ویسی نہیں ہو سکی جیسی ہونی چاہیے تھی. کہ حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو نماز کے اخیر کی دعائے معصورہ سکھائی, جس دعائے معصورہ میں ہم سب جو حضرت ابو بکر کو سکھائی گئی وہ دعا ہم پڑھتے ہیں, اللہم انی ظلمت نفسی ظلما کثیرا, اے پروردگار میں نے اپنے آپ پر بہت بڑا ظلم کر دیا. کیا ظلم کر دیا؟ نمازی تو پڑھی ہے, اللہ کے سامنے تو کھڑے رہے, رکو کیا, سجدہ کیا, نیک کام کیے ہیں, لیکن اللہ کے رسول صلی اللہ علیہ وسلم مجھے نہیں اور آپ کو نہیں, حضرت ابو بکر کو سکھا رہے کہ نماز کے آخر میں یہ پڑھو کہ اللہم انی ظلمت نفسی ظلما کثیرا, کہ پروردگار میں نے بہت بڑا ظلم کر دیا, فاغفر لی مغفرتا من عندک وارحمنی انک انت الغفور الرحیم, اپنے خزانے کی مغفرت سے مجھے بخش دیجئے اور مجھ پر رحم فرمائیے, بے شک آپ غفور الرحیم ہیں. تو یہ احساس دلایا گیا ہے کہ نیکی کر کر بھی آدمی کو اللہ کے سامنے معافی مانگنا چاہیے, جی نیکیاں بھی ہماری ویسی نہیں ہیں جیسے اللہ کے سامنے پیش کی جا سکے. اس لیے جس کو نیکی پر توبہ اور استغفار سکھایا گیا ہو, اب آپ تصور کریں اسے گناہ پر کتنا رونا چاہیے، نافرمانیوں پر کتنا اللہ کے سامنے بے قرار ہونا چاہیے. اس لیے یہ رمضان کے آخری دن، رمضان کی آخری ساعتیں، رسول اللہ صلی اللہ علیہ وسلم نے افطار سے پہلے جو دعا قبول ہوتی ہے، اس دعا کے قبولیت کے وقت پر بھی جو مختصر سی دعا سکھائی ہے، یا واسع الفضلی اغفر لی، اے بڑے فضل والے، اے وسیع فضل والے، میری بخشش فرما دے. یہ ہر موقع، رمضان کی ہر گھڑی، رمضان کا ہر موقع ایسا ہے کہ جب اللہ سے مغفرت مانگی جائے. شب قدر، دو تین طاق راتیں گزر چکی ہیں، دو طاق راتیں باقی رہ گئی ہیں، 27ویں اور 29ویں. بعض اہل کشف، علماء اور بزرگوں کا کہنا ہے کہ رمضان اگر منگل کے دن شروع ہوتا ہے، جیسے اس سال رمضان منگل میں شروع ہوا ہے، تو 27ویں شب عام طور سے شب قدر ہوتی ہے. اہل کشف کا تجربہ ہے، بزرگوں کا تجربہ ہے، انہوں نے اپنے تجربے سے کہا ہے کہ منگل کے دن اگر رمضان شروع ہو تو 27ویں ہو سکتا ہے، ہو سکتا ہے گزر گئی ہو شب قدر، یا 27 اور 29 میں ہو سکتا ہے. اور بعض اہل کشف اور بزرگوں کے تجربوں کی روشنی میں آنے والی 27ویں شب یہ شب قدر ہو سکتی ہے. اللہ کی ذات سے امید ہے، بزرگوں نے خاص طور سے 27ویں شب کو شب قدر مانا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم سے اما جان عائشہ صدیقہ رضی اللہ تعالیٰ نے پوچھا تھا کہ اللہ کے رسول، شب قدر ملے تو کیا مانگے اللہ سے، کیا دعا کرنا چاہیے، کیا چیز مانگنا چاہیے؟ ایک ایسی چیز مانگے جس میں سب کچھ مل جائے، یہ تفصیل نہیں، بہت لمبی لسٹ نہیں، لمبی فہرست نہیں کہ یہ بھی دے دے، یہ بھی دے دے، یہ بھی دے دے. ایک ایسی چیز مانگ لو کہ جس کے مانگنے سے سب کچھ مل جائے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے اماں جان عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کو بتایا کہ ایک چیز مانگو جسے سب مل جائے، وہ سب سے بہترین چیز معافی ہے، کہ اللہم انک عفو تحب العفو فاعف عنی، کہ پروردگار آپ خود بڑے معاف کرنے والے، معافی کو پسند کرنے والے، مجھے بھی معاف کر دیجیے. لیکن جیسے میں نے عرض کیا کہ معافی مانگنے سے پہلے احساس گناہ ہونا چاہیے. آدمی اپنے آپ کو گنہگار سمجھ کے جب معافی مانگتا ہے تو اس کے معافی مانگنے کا طرز اور ڈھنگ الگ ہوتا ہے. ایک آدمی مجرم بن گیا، حکومت میں گرفتار ہو گیا، اب اس کو پیش کیا جا رہا ہے عدالت میں، اب وہ دل سے کہتا ہے، اندر سے اس کی ایک صدا ہوتی ہے، اندر سے ایک آواز نکلتی ہے، اور وہ سب سے کہنے لگتا ہے ایک بار معاف کر دو، میں نئی زندگی گزاروں گا، میں اپنی زندگی بدل لوں گا، میں اپنی زندگی کا رخ بدل لوں گا، میں ایک نئی زندگی گزارنے تیار ہوں، مجھے ایک بار معاف کر دیا جائے. تو یہ جذبہ اور یہ احساس گویا میرے اور آپ کے اندر بھی پیدا ہو جائے کہ میں اور آپ بھی اندر سے یہ کہنے لگیں کہ ایک بار اگر اللہ معاف کر دے تو میں انشاءاللہ نئی زندگی گزاروں گا، میں وہ پرانی زندگی بدل لوں گا، کہ میں گنہگار ہوں. میں نے شاید اس سے پہلے بھی یہ قصہ سنایا ہے، حضرت علی رضی اللہ تعالیٰ عنہ کا زمانہ ہے. حضرت علی رضی اللہ تعالیٰ عنہ کے زمانے میں 100 آدمی سفر میں نکلے، قافلہ چلتے چلتے ایک مقام پر پہنچا. پرانے زمانے میں پیدل قافلے چلتے تھے، جنگل میں ایک جھونپڑا نظر آیا تو اس جھونپڑے میں جا کے سب نے قیام کیا، 100 آدمیوں نے پڑاؤ ڈالا. تھوڑی دیر میں برسات شروع ہو گئی، بہت تیز بارش، اور بارش کے ساتھ ساتھ بجلیاں بھی کڑکنے لگیں، اور سب نے دیکھا کہ ایک بجلی بالکل قریب آتی ہے اور واپس چلی جاتی ہے. ایک بار ہوا، دو بار ہوا، تین بار ہوا، بار بار ہوا، اور سب نے مل کے آپس میں مشورہ کیا، ایسا لگتا ہے کہ یہ بجلی ہم پر گرنے والی ہے، اور کوئی ایک گنہگار ہوگا، اس گنہگار کی وجہ سے یہ بجلی ہمارے اوپر گرنے کے لیے آ رہی ہے. لیکن وہ ایک گنہگار اگر مجمع سے الگ ہو جائے تو بجلی اس اکیلے پہ گرے گی، باقی 99 بچ جائیں گے، اور اگر وہ ہم میں سے الگ نہیں ہوگا تو پورے 100 پہ بجلی گرے گی، سب کے سب ختم ہو جائیں گے. سب نے مل کے سوچا کیا کریں، تو سب نے مل کے کہا ایسا کرتے ہیں جی ایک ایک آدمی جا کے سامنے کھڑا ہو جائے، یہ درخت ہے اس درخت کے پاس جا کے کھڑا ہو جائے، اگر وہ گنہگار ہوگا تو اس کے اوپر بجلی گرے گی، 99 بچ جائیں گے۔ تو دو سب نے مل کے طے کیا اب کون جائے، تو لوگ سوچنے لگے کون جائے، کوئی تیار نہیں، تو سب کا نام لے کے خورا ڈالا۔ تو پہلا نام جس کا آیا وہ چلا گیا، جا کے کھڑا ہو گیا، تھوڑی دیر انتظار کرتا رہا، بجلی قریب تک آئی گری نہیں، تو واپس آ گیا۔ پھر دوسرا گیا، تیسرا گیا، چوتھا گیا، پانچواں گیا، دسواں، بیسواں، تیسواں، جی یہاں تک کہ پورے 99 لوگ گئے، تھوڑی دیر رکے، واپس آ گئے، کسی پر بجلی نہیں گری۔ اب آخر میں 100واں بچا تھا، وہ جانے تیار نہیں، لوگ اس کو اپنے پاس رکھنے تیار نہیں، لوگ کہتے ہیں میں تو نہیں جاؤں گا، جی وہ اکیلا کہتا میں نہیں جاؤں گا، اور لوگ سارے کہتے ہیں تجھے تو ہم نہیں رکھ سکتے، تو ہی مصیبت ہے۔ تو کتابوں میں لکھا ہے کہ زبردستی اس کو پکڑ کے لوگوں نے، اس کے ہاتھ پیر پکڑ کے لوگوں نے زبردستی اس کو باہر پھینکا، اور جیسے ہی باہر پھینکا بجلی آئی گری، 99 ختم ہو گئے۔ وہ اکیلا جس کو باہر پھینکا تھا وہ بچ گیا۔ حضرت علی رضی اللہ تعالیٰ عنہ کو قصہ سنایا تو حضرت علی رضی اللہ تعالیٰ نے فرمایا معلوم ہے وہ 99 کیوں ختم ہو گئے اور یہ اکیلا کیوں بچ گیا؟ حضرت علی نے فرمایا 99 یہ کہہ رہے تھے میں نہیں، یہی میں گنہگار نہیں ہوں، یہی گنہگار ہے، اور وہ اکیلا یہ کہہ رہا تھا ان سب میں سے کوئی نہیں میں ہی گنہگار ہوں، ان میں سے کوئی گنہگار نہیں میں ہی گنہگار ہوں۔ اور اللہ کو یہ ادا پسند ہے، اللہ کو یہ ادا محبوب ہے، اللہ اس ادا پر جی اس بندے سے محبت کرتے ہیں جو بندہ یہ کہنے لگے پروردگار میں ہی گنہگار ہوں، میں ہی گنہگار ہوں۔ یہ احساس، یہ جذبہ، یہ اندر سے اگر پیدا ہو جائے تو اس پر اللہ کی مغفرت، اللہ کی رحمت اور اللہ کی بخشش اتر جاتی ہے۔ اس لیے بزرگو یہ رمضان کے آخر کے چند دن جو باقی رہ گئے ہیں، ہم یہ طے کریں کہ کم از کم ان چند دن، آخری کے چند دنوں میں اپنے آپ کو گنہگار سمجھ کر اللہ سے معافی مانگیں، کہ یہ معافی کے ملنے کے دن ہیں، اور شب قدر خصوصی اللہ کی رحمتوں کے اترنے کا موقع ہے، اور اللہ کے نبی نے جی اپنی محبوب ترین بیوی اماں جان عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کو پوری امت کی تعلیم کے لیے یہ دعا سکھائی ہے کہ اللہ سے یہ مانگو اللہم انک عفون، اے اللہ آپ معاف کرنے والے ہیں، تحب العفو معافی کو پسند فرماتے ہیں، فعفو عنی مجھے معاف کر دیجئے۔ اور یہ یاد رکھنا چاہیے کہ معافی سے بڑی کوئی نعمت نہیں ہے اور مغفرت سے بڑی کوئی دولت نہیں ہے۔ قرآن میں اللہ تعالیٰ نے صاف فرمایا وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ أَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ أُعِدَّتْ لِلْمُتَّقِينَ، دوڑو مغفرت کی طرف، اور سنو مغفرت ملی تو جنت ملی، معافی ہوئی تو جنت کے دروازے کھلیں گے، معافی نہیں کیا گیا گرفتار ہو گیا، پکڑا گیا جرموں میں، جو ہے اللہ نے اس کو کٹہرے میں کھڑا کر دیا، اب اسے جنت کہاں سے ملے گی، اس کے لیے جنت کے دروازے کہاں سے کھلیں گے؟ اس لیے معافی اللہ کی طرف سے بہت بڑی نعمت ہے، اور معافی کے لینے کے لیے ہمارے پاس یہ آخر کی چند راتیں، چند دن، چند گھڑیاں، یہ جو موقع ہے یہ اللہ کی طرف سے عنایت کردہ موقع ہے۔ اور جیسے شروع میں نے عرض کیا کہ ہم سمجھ رہے ہیں رمضان گزر رہا ہے، رمضان تو گھوم کے پھر آ جائے گا، اگلے سال پھر رمضان آ جائے گا، یہ گزشتہ بھی گھوم کے آ گیا تھا، اس سال پھر آ گیا، اگلے سال پھر آ جائے گا۔ سوال یہ ہے کہ میں اگلے رمضان میں رہوں گا کہ نہیں رہوں گا، مجھے اگلا رمضان ملے گا کہ نہیں ملے گا۔ ہم سمجھ رہے ہیں ہم گزر رہے ہیں، جی رمضان گزر رہا ہے، رمضان نہیں گزر رہا ہے، ہم گزر رہے ہیں۔ اس لیے اگلا رمضان ملے گا نہیں ملے گا اس کی کوئی گارنٹی نہیں ہے، ان گھڑیوں کو ہم قدر کے ساتھ میں گزار لیں۔ اور دو راتیں، تاک راتیں ہمارے پاس ہیں، یہ تاک راتیں جی فضول کاموں میں، بیکار کی باتوں میں، وقت گزاری میں، خاص طور سے 27ویں شب جس میں ابھی میں نے عرض کیا کہ بزرگوں کا تجربہ ہے اہل کشف کا یہ تجربہ ہے کہ انہوں نے کہا ہے کہ منگل کو رمضان شروع ہو تو 27ویں شب ہی شب قدر ہوتی ہے, اور انہوں نے بعض بزرگوں نے فرمایا میں نے برس ہاں برس اس کا تجربہ کیا ہے کہ تجربے کے لیے رسول اللہ صلی اللہ علیہ وسلم کی بتائی ہوئی بہت ساری نشانیاں ہیں, جن نشانیوں سے علماء نے تجربہ کیا ہے تو ان تجربوں کے پیش نظر بھی فرماتے ہیں کہ 27ویں شب ہی شب قدر ہوتی ہے. اس لیے ہو سکتا ہے آنے والی 27ویں شب شب قدر ہو, اور عام طور سے چونکہ ہمارے پاس ایک عمومی مزاج بن گیا ہے شب قدر کو بہت سارے پروگرام تیاریاں مغرب سے رات شروع ہوتی ہے, میں اکثر عرض کرتا ہوں مغرب سے رات شروع ہوتی ہے, اور مغرب کے وقت پر خود اللہ جل شانہ آسمان دنیا پر تشریف لا چکے ہیں, اور آسمان دنیا پر تشریف لا کر اللہ کی طرف سے اعلان ہو رہا ہے اللہ من مستغفرین فاغفر لہ, اللہ من مبتلن فاعافیہ, اللہ من ذی حاجتن, اللہ جل جلالہ من والو اعلان کر رہے ہیں کہ کوئی پریشان حال ہو مجھ سے اپنی پریشانی کا کے لیے عافیت مانگے, کوئی بیمار ہو اپنے لیے شفا مانگے, کوئی حاجت مند اپنی ضرورت کا پورا ہونا مجھ سے مانگے, کوئی آدمی مغفرت مجھ سے مانگے, میں اس کو یہ سب کچھ دینے کے لیے تیار ہوں. یہ اعلان مغرب سے شروع ہو رہا ہے. عام دنوں میں ہمارے پاس نماز 7:15-8 کی ہوتی ہے, اور جو خاص دن ہوتا ہے اس دن ہم اور آدھا گھنٹہ دیر سے آتے ہیں کہ وہاں سے اعلانات چالو ہو چکے ہیں, لیکن ہمیں پہنچنے میں اور زیادہ تاخیر ہو رہی ہے کہ ہم سوال کرنے والے, مانگنے والے, بھیک لینے والے, جس کو اللہ کے پاس سے بھیک لینا چاہیے, ابھی ہم تو تیاری میں لگے ہوئے ہیں اور وہاں اللہ کی طرف سے آواز لگنا شروع ہو چکی ہے. اس لیے ان راتوں کی قدر ہم کو کرنا ہے, اور اللہ کا کرم ہے رمضان ختم ہوگا, رمضان کے بعد اللہ جل شانہ عید کا موقع عطا فرمائیں گے. سرکار دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا للصائم فرحتان, فرحت عند فطره فرحت عند لقاء ربه. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا روزے دار کے لیے دو موقع خوشی کے ہوتے ہیں, ایک موقع فطر کا, علماء نے دو ترجمے کیے اس کے, یہ روزے کے کھولنے کا وقت, روزانہ ماشاءاللہ صبح سے شام تک آدمی بھوکا رہتا ہے اور انتظار میں رہتا ہے, دستر بچھا دیا جاتا ہے, دستر پر کھانے پینے کی چیزیں سجا دی جاتی ہیں اور انتظار میں لوگ بیٹھے رہتے ہیں, اور جیسے ہی مؤذن صاحب نے کہا بسم اللہ الرحمن الرحیم, ایک کھجور اٹھا کر جو منہ میں رکھ کر اور ایک گھونٹ پانی پی کر جو فرحت محسوس ہوتی ہے, خوشی محسوس ہوتی ہے, اس کا اندازہ نہیں کیا جا سکتا. سوال یہ ہے کہ 12 گھنٹے 13 گھنٹے 14 گھنٹے بھوکا رہے, ایک 15 منٹ اور بھوکے رہ جانے میں کیا مسئلہ ہے, 15 منٹ اور ذرا تاخیر کر لیں, اطمینان سے مغرب کی نماز پڑھیں اور مغرب کی نماز کے بعد آرام سے بیٹھ کے آدمی کھائیں. نہیں, اللہ جل شانہ یہ دیکھنا چاہتے ہیں کہ میرا بندہ میری نعمتوں کا محتاج ہے, میری نعمتوں کا جی وہ بے نیاز نہیں ہے, وہ بے نیاز بن کر نہیں رہنا چاہتا, وہ نیاز مند بن کے رہنا چاہتا ہے. جب کہا کھانا چھوڑ دو تو کھانا چھوڑ دیا, جب کہا کھاؤ تو اس سے پہلے سے انتظار میں بیٹھ کر کھانے کی چیزیں سامنے رکھ کر اس کا انتظار کرتے ہوئے بیٹھنا اور پھر وقت ہوتے ہی کھانا, یہ اللہ کو پسند ہے, اس پر اللہ کی رحمت کی نظریں پڑتی ہیں کہ اس میں ایک بندے کا اللہ سے نیاز مندی کا اظہار ہے, یہ بندہ نیاز مندی کا اظہار کر رہا ہے تو اس وقت پر اللہ تعالیٰ اسے خوشی دیتے ہیں. ایک گھونٹ جو اندر اترتا ہے اور رگوں کو جو تری اور نمی پہنچاتا ہے اور پیاس جو دور ہوتی ہے, اس پر ایک عجیب فرحت و خوشی اندر سے محسوس ہوتی ہے. اللہ کے رسول نے فرمایا کہ عند فطری ہی, ایک تو یہ موقع, اور دوسرا علماء نے فرمایا ترجمہ ایک اور کیا کہ پورا رمضان 29 دن کا یا 30 دن کا گزرتا ہے, اور 30 دن کے گزرنے کے بعد جو دن فطر کا آتا ہے کہ روزہ چھوڑو आज सुबह से खाना शुरू करो, इतने दिन तक ना खाए गुजरे थे, आदत सी पड़ गई है, अब ज्यादा भूख भी नहीं लगती है, सुबह सुबह तकाजा भी नहीं होता है, वरना आम तौर से सुबह की नमाज पढ़ते ही बाहर निकलते निकलते लोगों को कुछ न कुछ याद आ जाता था, चाय पीना याद आ जाता, इडली खाना याद आ जाता था, लेकिन अब एक महीना भूखा रहने के बाद अब कुछ तकाजा नहीं हो रहा है, याद नहीं आ रहा है, लेकिन अल्लाह फरमाते हैं फिर भी खाओ। ये अल्लाह की तरफ से हुक्म है कि आज तुम रोजा नहीं हो, ये भूखे नहीं हैं, आज हम खाएंगे, खाकर अल्लाह से नियाजमंदी का इजहार करो। ए परवरदिगार, पूरा महीना भूखा रहने के लिए कहा हम भूखे थे, अब जो है खाने के लिए कहा, तेरा हुक्म पूरा करके हम खाकर तेरे सामने अपनी आजीजी का इजहार करते हैं। परवरदिगार हम तेरी नेमतों से बेनियाज मुस्तगनी नहीं है जी। तो वो जो दिन है पूरे का पूरा दिन, जिसको ईद उल फितर कहा जाता है, ये खुशी का दिन है, रोजों के छोड़ने की खुशी का दिन। अल्लाह के रसूल ने फरमाया या तो वो वक्त या तो ये दिन, दोनों ही खुशी का मौका है। ये एक खुशी तो ये है जो रोजेदार को मिलेगी, एक और खुशी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया इंद लिकाए रब्बी ही, अपने रब से जब मिलेंगे तब अल्लाह जल्ल शानो ऐसी खुशी देंगे जिसका अंदाजा नहीं कर सकते। क्यों? हदीस में आता है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खुद अल्लाह जल्ल शानो फरमाते हैं कि हर अमल का सवाब मैं फरिश्तों के जरिए से दे देता हूं। रोजा अस्सौमुली व अना अजजी बिही या व अना उजजा बिही। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाया, अल्लाह फरमाते हैं रोजा मेरे लिए है और रोजे का बदला मैं खुद अपने हाथ से दूंगा हूं। या ये है कि अना उजजा भी ही रोजे के बदले में जी, नमाज के बदले में जन्नत मिली जी, फलां चीज के बदले में फलां नेमत मिली। अलग अलग नेमतें, अलग अलग दर्जे, अलग अलग चीजें अल्लाह ने अलग अलग आमाल पर दिए, लेकिन रोजे पर क्या मिला? अल्लाह फरमाते अना उजजा भी ही, रोजे के बदले में मैं खुद मिल जाता हूं। अल्लाह खुद मिलते हैं, अल्लाह जल्ले शानहु खुद गोया हमारे हो जाते हैं, इससे बड़ी खुशी और खुश नसीबी क्या होगी। तो इसलिए अल्लाह के रसूल ने फरमाया रोजा रखने वाला जब अपने रब से मिलेगा तो अल्लाह जब खुद उसे कहेंगे मैं तेरा हो गया, तो तब उसे खुशियों की इंतहा होगी। तो बुजुर्गो जी, ईद उल फितर का मौका है और खास तौर से ईद उल फितर के मौके पर सदक़े फितर की अदायगी का अल्लाह की तरफ से, अल्लाह के रसूल की तरफ से हुक्म है। खुद अल्लाह ताला ने फरमाया कद अफलह मन तज़क्का, कामयाब है जो कुछ पैसा अपने माल की सफाई के लिए निकाल दे। ज़कात भी अदा करते हैं और खास तौर से ईद उल फितर से पहले सदक़े फितर अदा किया जाता है। इसलिए आप सबसे गुजारिश है कि सदक़े फितर के अदा करने का एहतमाम करें। और आम तौर से सदक़े फितर जी 90 रुपए गेहूं के एतबार से बताया गया है, तो गेहूं के एतबार से 90 रुपए अदा करें। अल्लाह ने जिनको हैसियत दी है वो कोशिश करें जौ के एतबार से 280 रुपए अदा करें। और भी माशाल्लाह अल्लाह ने जिनको नवाजा है, सहूलतें दी हैं और अल्लाह ताला के इनामात की जी, नेमतों की, दौलत की बारिश है, अल्लाह जल्ले जलाल मन वालों का करम है, वो सादी जिंदगी नहीं गुजारते, उनकी हर चीज लग्जरी की है, तो अल्लाह का करम है, अल्लाह की नेमत है। तो इस पर ये किशमिश के हिसाब से या फिर खजूर के हिसाब से 800-1000 रुपए के आसपास बनता है, तो 800 रुपए 1000 रुपए दें। और आज के जमाने में कुछ बड़ी चीज भी नहीं है, चूंकि आजकल हमारा एक दस्तूर बन गया है, फैमिली प्लानिंग की वजह से खानदान छोटे हो गए, हम दो हमारे दो का सवाल है, और हम दो हमारे दो में चार आदमियों का सदक़े फितर देना है, और चार आदमियों का सदक़े फितर 4000 रुपए हुआ, और 4000 रुपए कौन सी बहुत बड़ी दौलत हो गई, और ये 4000 रुपए किसी गरीब के घर में जाएंगे तो शायद उसके घर का चूल्हा भी जलेगा, उसके घर में भी खुशियां आएंगी, और वो भी खुशी के साथ अपने बच्चों को कपड़े भी सिलाकर और उम्दा और अच्छा बनाकर खाकर भी अपनी ईद खुशी के साथ में गुजार सकता है। इसलिए कोशिश करें। और एक बात ये भी याद रखना चाहिए, ज़कात और सदक़े फितर में सामान अजनास दिए जा सकते हैं, चीजें जरूर दे सकते हैं, लेकिन आम तौर से सामने वाले को जरूरत पैसे की होती है। हज़रत हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने बड़ा प्यारा उसूल इरशाद फरमाया, आप किसी दोस्त को अपने घर में दावत खिलाना चाहते हैं, आपके दिल में अरमान है कि मैं फलां को दावत खिलाऊं, अपने पास बुला के खिलाना चाहते हैं, ये किसी की मेजबानी मेहमान नवाजी करना चाहते हैं, तो हजरत हकीम उल उम्मत ने फरमाया सबसे बेहतरीन मेजबानी मेहमान नवाजी कौन सी है, आप 500 रुपए उनके खाने पर खर्च करना चाहते हैं तो 500 उनके हाथ में दे दीजिए, वो अपनी खुशी से अपने मौके पर अपनी जरूरत पर अपनी सहूलत पर जो अपना चाहेंगे बना के खा लेंगे। तबीयत उनकी खराब है और वो जी उनको दस्त हो रहे हैं या जी बदहजमी हो गई है और आपने बुलाकर उनके सामने दस्तर पर बिरयानी रख दी, उनको बिरयानी अंदर जा नहीं रही है और आप जबरदस्ती कहते हैं और थोड़ा ले लीजिए और थोड़ा ले लीजिए, इसको मेजबानी नहीं कहते। मेजबानी कहते हैं कि मेहमान की खातिरदारी उसकी सहूलत का ख्याल रख के करना। ऐसे जी अजनास देना, चीजें देना आजकल उसूल बन गया है, ये भी एक तरह के हमारे दिल की तंगी का असर है। जी हम आम तौर से जरूरत के मौके पर जब पैसा खर्च करना होता है जेब में पैसे होते हैं लेकिन कैश देने दिल नहीं चाहता, जब से कार्ड आ गए हैं उस वक्त से लोग कार्ड में जी पैसा दे देते हैं, दिल को तसल्ली होती है कि जेब का पैसा नहीं गया वो उधर से उधर चला गया, तो पैसा बचाने का गोया दिल को तसल्ली। गालिब जी जैसे कहा कि दिल के बहलाने को ये ख्याल भी अच्छा है, तो इस तरह से लोग जो है जी बजाय पैसा देने के साजो सामान देते हैं। एक गरीब के पास दो थैले पहुंच गए, चार थैले पहुंच गए, छह थैले पहुंच गए, उसके पास माशाल्लाह अनाज तो भर गया लेकिन घर में पकाने के लिए चूल्हे में डालने के लिए तेल नहीं है और तेल लेने के लिए पैसे नहीं है, तो क्या करेगा सारा अनाज रख के। इसलिए ख्याल रखें जरूरतमंदों को उनकी जरूरतों के पूरा करने के लिए, जायज नाजायज का सवाल नहीं है जी। ज़कात में जरूर आप पैसे के अलावा अजनास दे सकते हैं, सदक़े फितर में आप अजनास जरूर दे सकते हैं, इजाजत है, शरीयत ने जायज रखा है, लेकिन बेहतर यह है कि सामने वाले की उसकी अपनी जरूरत के मुताबिक वो लेकर खाए, इसलिए उसको रकम दी जाए जो के एतबार से 280, खजूर और किशमिश के एतबार से जैसे मैंने अर्ज किया कि 800 से 1000 तक। कोशिश करें कि ईद उल फितर को जाने से पहले हमारा यह सदक़े फितर अदा हो जाए। बहुत ही खुशी और मसर्रत की बात है हमारे लिए, हमारी मस्जिद के मुसल्लियों के लिए, कि खैर के काम में अगर हमारा थोड़ा सा भी हिस्सा लग जाता है तो बहुत बड़ी सआदत मंदी है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया तुम्हारा खाना कोई मुत्तकी खाए, आम आदमी भी खा सकता है, आम आदमी खाएगा चार रुपए कमाएगा ठीक है, लेकिन एक मुत्तकी खाएगा दो सजदे करेगा तो अल्लाह को तुम्हारे उसको खिलाने पर ज्यादा जरो सवाब मिलेगा। जी माशाल्लाह हमारे लिए ये खुशनसीबी की बात है कि दारुल उलूम देवबंद जो हमारा जी माशाल्लाह पूरे मुल्क का बल्कि सारे आलम का रहनुमा और मुख्तदिर और मुख्तदा इदारा है, ऐसे इदारों से अगर हमारे पास आकर, जरूरत यह थी कि हम खुद उनको तलाश करके जाते और तलाश कर कर उन तक पहुंचकर अपनी जकात और अपना अतिया और अपना जो तावन है वो पहुंचाते, लेकिन माशाल्लाह दारुल उलूम देवबंद वाले हमारी मस्जिद को आ गए हैं और उन्होंने हमसे दरख्वास्त की है जी, उन्होंने हमसे चाहा है कि हम उनका तावन करें, इसको अपनी खुशनजी नसीबी समझना चाहिए, इसको अपनी सआदत मंदी समझना चाहिए कि दारुल उलूम देवबंद में माशाल्लाह जी 4000 से ज्यादा माशाल्लाह तलबा वहां पढ़ते हैं और 42 करोड़ रुपए का तकरीबन उसका बजट है और जी माशाल्लाह एक महीने का बच्चे का खर्च तकरीबन 900-950 रुपए होता है, तो ये सारा आपके सामने रखा गया है। आप हजरात से गुजारिश है कि दिल खोल कर माशाल्लाह यहाँ एक बड़ा मजमा आता है और लोग पूरे शहर से पूरे मुल्क से आपके पास लोग एक उम्मीद लेके आते हैं, ये दिल में भरोसा लेके आते हैं कि मस्जिद हाजी इस्माइल सेठ में माशाल्लाह दिल वाले लोग आते हैं, अल्लाह ने जिनको सहूलत और माल भी दिया और हैसियत भी दी और साथ ही साथ दिल भी दिया, माशाल्लाह हर नमाज में ऐलान हो रहा है, आने वाले मदरसों वाले फैज उठा के जा रहे हैं, एक सर चश्मा एक नदी की तरह से आपकी ये मस्जिद बह रही है और इस मस्जिद से माशाल्लाह कितने लोग फैज उठा रहे हैं, اللہ آپ کو جزائے خیر عطا فرمائے, آپ کے جان و مال میں اللہ تعالیٰ برکت عطا فرمائے, دنیاوی اخروی دونوں ترقیوں سے اللہ تعالیٰ آپ کو مالا مال فرمائے. میں خود جی چونکہ دارالعلوم دیوبند کا طالب علم ہوں, اس لیے آپ سے اپنے مادر علمی کے لیے میں آپ سے گزارش کرتا ہوں, سوال کرتا ہوں اور آپ سے کہتا ہوں کہ دل کھول کر تعاون کریں, کہ آپ کا یہ تعاون گویا بنگلور والوں کی طرف سے ایک تاریخ بنے کہ ماشاءاللہ مسجد حاجی اسماعیل شیٹ والوں نے ایک جمعہ میں اتنا دے دیا کہ اللہ کا کرم ہمارے لیے ایک مہینے یا چند دنوں کا خرچ پورا ہو گیا. اس طرح آپ کی طرف سے تعاون ہونا چاہیے. جی میں دل کی گہرائیوں سے آپ سے گزارش کرتا ہوں, اللہ آپ کے جان مال میں برکت نصیب فرمائیں.